अतिथि देवो भव।
नमस्कार, कार्यक्रम अतिथि देवो भवमा म लक्ष्मी पौडेल। कार्यक्रम अतिथि देवो भवमा हामी कुनै एकजना अतिथिसँग उहाँको जीवनको अन्तरङ्ग कुराकानी गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ 67 वर्षीय सावित्री श्रेष्ठ। 2019 सालमा स्याङ्जाको मालपोत कार्यालयमा कक्षा 6 पढ्दादेखि नै सराफीको जागिर गर्नुभएकी 67 वर्षीय सावित्री श्रेष्ठले जीवनका धेरै सङ्घर्षशील दिनहरू बिताउनु भएको छ। गैंडाकोट नगरपालिकाको कार्यालय अगाडि लेखापढीमा व्यस्त भइरहने सावित्री श्रेष्ठलाई भेटेर मैले उहाँको जीवनको अन्तरङ्ग कुराकानी गरेकी छु। बिदाको दिन उहाँलाई भेट्न जाँदा उहाँ घरमै हुनुहुन्थ्यो।
आज घुँडा दुखेर छतमा बसेर घाम तापेर
बुढेसका लाग्यो क्या?
लाग्यो जस्तै छ।
नगरपालिका अगाडि गएर अझै पनि ती कागज पत्र बनाउन आउनेहरूलाई सहयोग गर्न चाहिँ छोड्नु भएको छैन?
छोड्दिनँ, मैले सकुन्जेल गर्छु। किनभने हाम्रो नेपालीहरूको कन्सेप्ट 50 पुग्यो भने बुढाबुढी भयो भन्ने छ, जुन कन्सेप्ट त्यसलाई मैले चिर्दै अब हेरौँ कहिलेसम्म गर्न सक्छु भनेर अनुभव बटुल्दैछु र त्यहाँ गएर दुःख सुखका अनुभवहरू साटासाट गर्छु कि। लेखापढी गर्छु, अब कोही कोही न भनौँ न पैसा नहुने वृद्धहरूको त्यस्तो चाहिँ त्यसै पनि लेखिदिन्छु होइन। उनीहरूलाई आएर नजानेको ठाउँहरू कहिले हिस्टपुस कहाँ छ भन्छन्, त्यो कामहरू यस्तो गर्छु भनेर उनीहरूलाई गाइड गरिदिन्छु।
उमेरले पनि नेटो काट्यो, तपाईँ आफै पेन्सन पनि छ होइन, अब घरै बसौँ भन्ने लाग्दैन?
नै लाग्दैन, त्यहाँ जाँदा रमाइलो लाग्छ मलाई त। घर बस्दा झन् दिन काट्ने, आज दिन काट्नै गाह्रो भयो मलाई। त्यहाँ बस्दाखेरि एकअर्काको दुःख सुख बाँडिन्छ, कोही आउनुहुन्छ हामी जस्तै बुढाबुढी आउनुहुन्छ, कोही रुनुहुन्छ हामी मेरो छोराछोरीले यस्तो दुःख दियो भनेर रुन्छन्, कोही हाँस्नुहुन्छ अनि उहाँहरूसँग सँगसँगै हाँस्दा सँगसँगै रुँदा अनि त्यो पिपलको हावा सरर खाँदाखेरि अर्कै आनन्द हुन्छ, मनै आनन्द हुन्छ, दुःख बिर्सिन्छ।
कक्षा 6 पढ्दै जागिर खाकी मान्छे, तपाईँ नेवार समुदायको मान्छे, त्यतिखेर बागलुङमा तपाईँको जन्म, कस्तो भयो पालन पोषण, बाल्यकाल कसरी बित्यो?
बाल्यकाल राम्रै बित्यो, मेरो बुवाहरू पनि जागिर हुनुहुन्थ्यो। बाल्यकाल अब हाम्रो बागलुङमा त खेतीपाती हुनुहुन्थ्यो, त्यो बेलामा स्याङ्जा नुवाकोट मेरो ठुलो बुवा अस्टेन्ट बडाकिम हुनुहुन्थ्यो, त्यो बेला बडाकिम भन्ने चलन थियो, अनि मेरो बुवा चाहिँ अदालतमा तबिलदार हुनुहुन्थ्यो, अनि म चाहिँ त्यही जागिरको सिलसिलामा बुवाहरू सँगसँगै आयौँ के अरे उहाँ स्याङ्जा नुवाकोटमा, अनि त्यहीँ पढ्दा पढ्दै अनि पछि म जागिर त्यहाँ सेती घरती सुब्बा साहब हुनुहुन्थ्यो, नानी जागिर खान्छौ भनेर सोध्नुभयो, अनि त्यो बेला मेरो बुवालाई अलिकता जागिर छुटेपछि ठेकदारमा काम गर्नुहुन्थ्यो, जेलको ठेक्का लिनुभएको थियो, अनि त्यसमा अलिकता घाटा गरेर काठमाडौँतिर हुनुहुन्थ्यो। त्यस बेला हामीलाई अलिकता दुःखको अवस्था पनि थियो कि, म त्यहाँ लेखापढी पनि गर्थेँ, स्कुल पनि पढ्थेँ, गर्दा गर्दै अनि त्यसपछि अनि उहाँले भन्नुभयो कि नानी तिमी जागिर खान्छौ भनेर भन्नुभयो, सेती घरती पोखराको हुनुहुन्थ्यो उहाँ, अनि त्यहाँपछि उहाँसँग सोध्नुपर्छ भने मलाई भोलि सोधेर आउनु है भने, अनि त्यहाँपछि मसँग सोधेँ अनि हुन्छ त नि भने, अनि त्यसपछि ल तिमी आजबाट जागिर भयो भन्नुभयो, निवेदन पनि दिनु पर्यो, अन्तर्वार्ता पनि दिनु परेन। त्यो बेलाको 55 तलब थियो सराफी पोस्टको है,
सराफी पोस्ट भनेको चाहिँ
एकाउन्टेन्टको मुनि सहायक एकाउन्टेन्ट जस्तै, मालमा त्यो पैसाहरू गन्ने,
मालपोतमा
पैसाहरू गन्ने त्यस्तो थियो, जागिर खाएँ 55 तलब खान्थेँ। अहिले मैले 22,000 पेन्सिल बुझ्दाखेरि पनि म त्यो 55 बिर्सन सक्दिनँ, एकदम माया लाग्छ।
त्यतिखेर तपाईँको पालामा कोही पनि पढ्ने केटी मान्छेहरू चाहिँ पढ्ने चलनै थिएन, तपाईँले पढ्ने कसरी अवसर पाउनुभयो?
मेरो बुवाहरू पनि शिक्षित जागिर खाएको है, बुवाहरूले नै पढ्न पर्छ, छोरीबेटी छोरी मान्छेले त्यसै बस्नुहुन्न भन्ने, अनि पढ्ने गर्थ्यौँ हामी। एउटा दुईवटा हाम्रो अब कर्मचारीको छोरीहरू पनि पढ्न थाले बाहिरबाट आएकाहरू, अनि त्यसै गरेर हामी पढ्ने माहौल बन्यो। त्यही पढ्दा पढ्दै 20 स्याङ्जामा अफिस झऱ्यो, अनि म त्यहाँ रात्रि पाठशालामा पढ्थेँ, दिउँसोमा अफिस गर्थेँ स्याङ्जा मालमा।
तपाईँ त 19 नै जागिर गर्न थाल्नु, त्यो कक्षा 6 पढ्दा भनेको त सानो बच्चा,
अब त्यस्तो उमेर थियो त्यो बेला,
14 उमेरमा जागिर जाँदा कसरी जानुहुन्थ्यो, के गर्नुहुन्थ्यो?
फ्रक लाएर जान्थेँ, म त फ्रक लाएर जान्थेँ, अनि ठुल्ठुलो मोठ हुन्थ्यो त्यो बेलामा त, अहिले जस्तो कम्प्युटर सिस्टम थिएन, अनि त्यसमा मोठमा भिराउने लेख्ने अनि पैसा पनि गर्ने मालपोतमा रजिस्ट्रेसन जस्तै हुन्थ्यो नि, अनि त्यसमा रजिस्ट्रेसनमा दस्तुरहरू बुझ्नुपर्छ नि, त्यसमा बसेर काम पैसा गर्ने काम गर्थेँ।
रातिमा स्कुल,
हजुर रातिमा स्कुल, जस्तै भर्ना हुने अनि त्यसमा पछि जात दिने पढ्ने
के भन्थे वरिपरि त्यो फरक लाएर जागिर खान जाँदा
मेरो बुवालाई कान्छदाई भन्थ्यो कि रे ऊ कान्छदाईको त छोरी होइन छोरा रहेछ उहाँ त छोरी होइन छोरा हो भन्थ्यो मलाई सबैले हेर्न आउँथ्यो रमाइलो मान्थे हो यो महिला भएर पनि यस्तो काम गर्ने भनेर हेर्न आउँथ्यो साथीहरू पनि तिमी त कति भाग्यमानी रहेछौ तिमीले त जागिर खायो हामीले त घाँस दाउरा गर्नुपर्छ भनेर साथीभाइ पनि गुनासो गर्थे है साँझ बिहान म त्यति खेल्ने त्यस्तो ऊ गर्ने मेरो बानी नै भने कि खालि म कहिले पढ्ने कहिले चाहिने जागिरमा जाने त्यस्तै गर्ने म त्यति धेरै साथीहरूसँग भिन्न सक पाइनँ कि जीवनमा मैले अनुभवै त्यस्तो गर्न सकिनँ टाइम नै मसँग भएन कहिले पनि
जागिर गर्दै गर्दै एसएलसी सकाउनु
एसएलसी सकिएन स्याङ्जामा आएपछि रात्रि पाठशाला बिर्सिन पाठशालाको नाम पनि अब भूमिसर लागू भएपछि 22 सालमा अनि भूमिसरमा काम गरेँ अस्थायीमा काम गर्दा गर्दै अनि मेरो श्रीमानको नवलपरासीमा सरुवा भयो जागिर छोडेर नवलपरासीमा आएँ 2027 सालमा त्यो बेलामा जिल्ला पञ्चायत भन्थ्यो जिल्ला पञ्चायतमा जागिर खाएँ बैदार पोस्टमा त्यहाँबाट प्रमोसन हुँदाहुँदै जिल्ला प्रशासन र जिल्ला प्रशासन छुट्टिएपछि म जिल्ला प्रशासन थाहै भएँ लोकसेवा दिएर अनि लोकसेवा दिँदा दिँदै म नासुमा पास भएँ नासुसम्म जागिर खाएँ त्यही अहिले म शाखा अधिकारीको पेन्सन खान्छु
पेन्सन खाइसकेपछि अथवा जागिरबाट चाहिँ अवकाश पाइसकेपछि पनि अर्को काम गरिरहौँ भन्ने सोच चाहिँ कसरी आउँछ कि
अब म सानै उमेरबाट काम गरिराखेको भएर मलाई घर बस्नु त्यसै फाल्टु कुरा गरेर अनावश्यक कुरा गरेर बस्नु मन लाग्दैन साँझ बिहान यसो भगवान्को सेवा गर्छु अनि दिउँसो गएर त्यहाँ काम गर्दाखेरि अनि मलाई खुसी लाग्छ व्यस्त हुन्छु अनावश्यक कुराहरू हुँदैन समाजमा के भइराखेको छ विकृति राम्रो नराम्रो सबै कामहरू बुझिन्छ त्यहाँ फेरि पहिलाको पूर्व परिचित साथीहरू भेट हुन्छन् नयाँहरूसँग भेट हुन्छन् युवाहरूसँग पनि म मिल्छु है बुढाबुढीसँग मिल्छु असाध्यै रमाइलो लाग्छ मलाई घर बस्दा त गाह्रै हुन्छ मलाई त बस दिन काट्ने
जीवनमा यत्रो समय व्यतीत गर्दाखेरि सानै उमेरदेखि जागिर गर्दै आउँदाखेरि चाहिँ रमाइलो अनुभवहरू पनि छन् होला
रमाइलो दिनहरू रमाइलो थियो जागिर खाँदाखेरि सबै बेलामा रमाइलो हुन्थ्यो एकचोटि यस्तो भयो कि तारा प्रसाद सिडियो साहब हुनुहुन्थ्यो साथीहरूले अलिकता मैले काम गर्दाखेरि अलि रिस गर्थेँ कि रिस गर्दाखेरि अनि मैले त्यो बेलामा मलाई यस्तो खुसी लाग्यो अहिले ऊ तिमीले सावित्रीको रिस नगर तिमी आज ऊ खरदार छ भोलि ऊ अफिसर भएर निस्कन्छ उसको ऊ तिमीहरूले पनि सिख न उसँग केही कुरा होइन तिमीसँग तिमीहरूले पनि सिख उसले जस्तै काम सिक गर लगनशील हौ न अनि तिमी पनि भोलि ऊ अफिसर हुन्छ भनेर त्यो चाहिँ मलाई वरदान दिए जस्तै लाग्छ एकदम खुसी लाग्यो त्यो बेलामा
सिडियो साहबले नै
त्यसो भन्नुभएको अरू साथीहरूसँग तिमीसँग उनीहरू अनुसरण गर सावित्रीको अनुसरण गर न भनेर भन्नुभयो सिडियो साहबले मलाई खुसी लाग्यो उहाँको वरदानै पाएँ म पनि शाखा अधिकृतमा पेन्सन निस्केँ है अहिले उहाँ काठमाडौँ बस्नुहुन्छ मैले उहाँलाई आफ्नो बुवा जस्तै मान्छु कि एउटा अफिसर नभइकन
अहिलेसम्म आउँदाखेरि चाहिँ जीवनमा घटनाहरू विभिन्न घट्छन् होइन
दुःख त घटना त कति कति जीवनको उमा त मोडमा त मैले कति दुःख सुख भोगेँ नि होइन मेरो छोरा बित्यो
अब छोरा के भएर बित्नु
बिरामी थियो
कहिलेको घटना
यो 2057 सालमा अनि त्यसपछि म सन्ताउन्नमै म जागिरबाट मलाई मन लागेन र म स्वेच्छिक अवकाश लिएको
छोराको अवसान भइसकेपछि जागिरैबाट चाहिँ आफै स्वेच्छिक
अवकाश लिएर म पिनेश्वरमा निस्केँ अनि मेरो नातिहरू दुईवटा छन् बुहारी छ यहीँ अनि अर्को छोराहरू त काठमाडौँ बसेँ के अरे छोरा बुहारी कान्छा छोरा बुहारी जेठ छोरा बितेको अहिले अस्ति भर्खरै पोहोर जेठमा छोरीतिरको नाति बित्यो है दुःखको हतार कति सब भगवान् पूर्वजन्मको फल भनेर होइन पूर्वजन्मको यसरी लेखेर आएको रहेछु भनेर दुःख सुखहरूलाई सहन गर्दै सङ्घर्ष गर्दैछु
उनीहरूको आत्माको खुसीका लागि पनि काम गरौँ अरूसँग घुलमिलौँ सुख दुःख साटौँ भन्ने चाहिँ लाग्छ
नातिहरूको अब छोरा नभएको नातिहरूको पढाइ राम्रो होस् भन्ने मनमा लाग्छ अनि एउटा दिल्लीमा सिए पढ्दैछ नाति सानो सानो ठुलो छोराको एउटा चाहिँ आइटी पढेर काठमाडौँमा अहिले जब गर्न थालेछ खुसी लाग्छ उनीहरूको राम्रो होस् अब छोराछोरीको नाति नातिको राम्रो होस् होइन उनीहरूको भविष्य राम्रो होस् आफूलाई त जिन्दगीमा जति दुःख भए पनि उनीहरूलाई जीवनमा मलाई जस्तो सङ्घर्ष नपरोस् भन्ने मलाई लाग्छ
कहिलेकाहीँ दुःखका कुराहरू कहिलेकाहीँ चाहिँ मन बहलाउन चाहिँ कोसँग कुराकानी गर्नुहुन्छ
मेरो सन्तोषी मातासँग
तपाईँ व्रत पनि गर्नुहुन्छ
गर्छ आज मेरो व्रत मेरो आज पञ्चमहालक्ष्मीको पनि पूजा सन्तोषी माताको पनि पूजा दुई व्रत शुक्रबार मेरो व्रत
विश्वास गर्नुहुन्छ मातालाई
विश्वास गर्छु पुरा आज म जे छु जुन अवस्थामा छु सबै माको कृपाबाट भइरहेको छ मेरो मा नै मेरो उहाँ नै हो म दुःख पऱ्यो भने म अरूसँग रुँदैन मेरो माको अगाडि रुन्छु मलाई शान्ति आउँछ
भगवान्को अगाडि मन खुला गरेर
रुन्छु उहाँसँगै दुःख पोख्छु दिनभरि भएका दुःख सुखका कुराहरू साँझ आरती गर्ने बेलामा आज यस्तो हो मा यस्तो भयो भन्छु उहाँसँग सेयर गर्छु मन आनन्द हुन्छ
जीवन चाहिँ के रहेछ जस्तो लाग्या छ अहिलेसम्म आउँदाखेरि
जीवन एउटा सङ्घर्ष रहेछ
सङ्घर्ष मैले धेरै मैले 14 वर्ष उमेरदेखि भएर सङ्घर्ष गर्दै 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 आज 67 वर्ष भइसक्यो अझ पनि सङ्घर्ष गर्दैछु जीवन सङ्घर्ष रहेछ र आत्तिनु हुँदैन रहेछ सङ्घर्ष दुःख सुख आइलाए पनि के अरे उखानै छ नि सुखमा नमातिनु दुःखमा नआत्तिनु भन्छन् म आत्तिँदैन दुःख सुखमा
त्यस्तै तपाईँ जस्तै आफन्त गुमाएर पीडा परेका आफन्त गुमाउँदा दुःख परेकाहरूसँग पनि भेट हुनुहुन्छ होला
भेट हुन्छ
दुःख सुख साट्नुहुन्छ
साट्छु नि साट्छु अब त्यहीँ पनि म नगरपालिका बसेर आउँछन् कोही दिदी आमाहरू आउनुहुन्छ रुनुहुन्छ मैले नरुनु संसार यस्तै हो दुःख सुख हामी जन्मेपछि दुःख सुख भोग्नै आएको भोग्नै पर्छ भन्छु उहाँहरूलाई सान्त्वना दिन्छु हाँसेर जानुहुन्छ खुसी लाग्छ
त्यो गर्यो भने चाहिँ के हुँदो रहेछ मनका कुराहरू अरूलाई सुनायो भने मातालाई सुनायो भने
मन हल्लुङ्को हुन्छ नि त्यो मनमा धेरै बोझ लिएर बस्यो भने त डिप्रेसन हुन जान्छ नि मान्छेलाई होइन धेरै कुराहरू सोचिरहन्छ एउटै कुरामा सोचिरह्यो भने यो कुरोपना हुन्छ कसै अनि समाजमा के गर्न सकिँदैन नि होइन अब आफ्नो मनको कुरा मातासँग पुगेपछि मन हलुक्को हुन्छ शान्ति मिल्छ अनि त्यहाँबाट केही गरौँ भन्ने अझ पनि भावना हुन्छ साँझ बिहान माको सेवा गर्छु दिउँसो गएर मानवको सेवा गर्छु मलाई एकदम आफूलाई धन्य सम्झन्छु मेरो दुःखहरू सबै बिर्सन्छु
घरमा अहिले कतिजना हुनुहुन्छ
यहाँ त 3 मात्रै छन्
को को नि
मेरो श्रीमान र बुहारी ठुलो बुहारी म मात्रै अरू अरू छोराहरू अब कान्छो छोरा बुहारी नाती नातिनीहरू काठमाडौँ बस्छ
बुहारीसँग कुराकानी कस्ता हुन्छ नि
गर्छु सबै कुरा हुन्छ दिवसभरिको आमा छ उसको पनि मैले नगरेकोले माया गर्छ त होइन आफ्नो आमा बाउ बिर्सेर आज श्रीमान छैन होइन अनि उसलाई पनि त माया दिनु पर्यो माया कसको मायाले कसको आधारले बस्छ र होइन
रेडियोबाट अरू केही भन्नु मन लागेको छ
सबैलाई हामी जस्तो वृद्ध वृद्धहरूलाई
होइन
आइहाल्छ
खुसी
धेरै सङ्घर्ष छोरा गुमाए नाति गुमाए
तपाईँको छोरो जस्तै छोरी जस्तै यही त छौँ नि हामी
म त्यो संसार नै मेरो छोराछोरी हो भन्ना नि मैले त भन्यो भने आफ्नो भन्ने के छ आफ्नो शरीर त आफ्नो छैन आफूसँग जाँदैन होइन अब छोराछोरी पनि आफूसँग जाँदैन भन्छ सबै मैले त आफ्नो छोराछोरी मान्छु मैले कसैले पनि पढाएको कसैले बाटो हिँड्दा कोही केटाकेटीले बदमासी गर्छ मैले उनीहरूलाई सम्झाउँछु बाबु यसो नगर भन्छु त्यो सबै मेरो छोराछोरी हुन् नि होइन र आफ्नो भन्ने त शरीर त छैन भने कसले आफ्नो भन्नु र होइन मेरो लागि सबै छोराछोरी सबै दाजुभाइ सबै दिदीबहिनी मैले कसले पनि पढाए सोध्दिनँ
अब जीवनमा मैले के गर्न पाए हुन्थ्यो भन्ने छ
मलाई त अब त्यही भगवान्को सेवा गर्ने अनि सगुन्जेल मानिसहरूको पनि सेवा गर्ने दुखी दरिद्रको सेवा गर्ने सकेसम्म त अब अलिअलि स्वास्थ्यले दिएको छ वृद्धहरूको एउटा आश्रम बनाउने साह्रै इच्छा छ हामी जस्तै भनौँ न अब भोलि पर्सि अलि मनमा विरक्तिएका वृद्धहरूको सेवा गरेर बस्ने इच्छा छ भगवान्को सेवा गर्दा गर्दै जान पाइयो सेवा नलिकन जान पाइयो त्यही छ
उहाँ हुनुहुन्थ्यो गैंडाकोटकी स्थानीय सावित्री श्रेष्ठ उहाँसँगको जीवनको अन्तरङ्ग कुराकानीसँगै कार्यक्रम अतिथि देवो भवको निर्धारित समय सकिएको छ लक्ष्मी पौडेल बिदा हुन्छु नमस्कार